यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस। राष्ट्रको भूमि र सीमानाको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकको भनाई। नेकपा एमाले केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी। बैठकमा उठेका जिज्ञासालाई आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने। मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला मातातीर्थ सड़क आगामी माघ 7 गतेसम्म बन्द रहने। यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायात साधनको भाड़ा वृद्धि र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोद्वारा राजीनामाको घोषणा।
विदेश गए परी चिंता की ना कर दे, नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग लेने, जहां भए परी पाउनु होस हामी सँगै, कल गर्नुस डेटा चलाउनुस संसार भरी सजिलै, नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना, #1415#7# गरी वा नेपाल टेलीकॉम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलीकॉम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा केही बेर अघि भूकम्पको धक्का महसुस गरिएको छ। त्यसबारे थप विवरण संकलनको कार्य भइरहेको भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसबाट भएको क्षतिको विवरण संकलनको कार्य अघि बढ़ाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको शुक्लाफाँटा स्थित नेपाली भूमिमा भारतीय नागरिकले खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको बताउनु भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृहमन्त्री लेखकले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने नेपाली भूमि भारतीय नागरिकले भोक्सलन गरिरहेको विषयमा सरकारको गम्भीर ध्यानकर्षण भएको र समाधान गर्न कूटनीतिक छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले सरकार राष्ट्रको भूमि र सीमानाको रक्षा गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। बैठकको प्रारम्भमा समितिका सदस्यद्वय रघुजी पन्त र दिलेन्द्र प्रसाद बडुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भारतीयले प्रयोग गरेको विषयमा गृहमन्त्रीको जवाब माग गर्नुभएको थियो। नेकपा एमाले केन्द्रीय कमिटिको हिजोको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नुभयो। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
आगामी निर्वाचनमा वडा अध्यक्ष हुने हो कि गाविस अध्यक्ष हुने हो कि प्रदेश माननीय हुने हो कि माननीय हुने हो कि सभापति हुने हो कि त्यसका चाहिँ साना साना इन्ट्रेस्ट ग्रुप बनाएर मान्छेहरूले गतिविधि गरिरहेको आभास हुन्छ। तर विचारधारात्मक र संगठनात्मक रूपमा पार्टीमा कुनै घुट छैन। यस्तो चिजलाई निर्मूल गरेर पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ। त्यसको निम्ति पार्टीको वैचारिक दिशाबाट चाहिँ पार्टीलाई प्रशिक्षित गर्नुपर्छ र पार्टी स्कुलिङलाई तल जिल्लासम्म लगातार सञ्चालन गर्नुपर्छ भन्ने विषयमा जोड़ दिइरहेछन्।
बैठकमा प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने सदस्यहरूले पार्टीलाई आधारभूत तहमै बलियो बनाउन जनतासँगको सम्बन्ध सुदृढ़ बनाउन वैचारिक एवं सांगठनिक अभियानलाई निरन्तर ओड़ा केन्द्रित बनाउनुपर्ने सुझाव दिनुभयो। केन्द्रीय कमिटिका सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाब अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आज दिनुहुने प्रसार विभागका प्रमुख गौतमले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा हिजो केन्द्रीय सदस्यहरूले प्रष्ट विचार स्पष्ट राजनैतिक दृष्टिकोणसहित अघि बढ़नुपर्ने सुझाव दिनुभएको छ। नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने अध्यक्षसहितका सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोड़िनुपर्ने लगायतका विषय केन्द्रीय सदस्यहरूले राख्नु भएको छ। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय सदस्यहरूले नेताको उच्च नैतिक चरित्र सबैको विश्वास जित्ने खालको हुनुपर्ने दण्डहीनताको अन्त्य हुनुपर्ने पार्टीलाई एकताबद्ध बनाएर पार्टी सबलीकरणमा लाग्नुपर्ने पार्टी संगठनलाई प्रभावकारी बनाउनुपर्ने संसद छिटो आह्वान गर्न सरकार समक्ष दबाव सिर्जना गर्नुपर्ने लगायतका विचारहरू राख्नु भएको जानकारी दिनुभयो।
राजनीति दृष्टिकोणको स्पष्टता सहित अगाडि बढ्नुपर्छ भन्ने सबैको भनाइ छ। हाम्रो जीवनशैली खुला पुस्तकको पाना जस्तो हुनुपर्छ। अध्यक्ष सहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ। कम्तीमा पनि महिनामा 3 पल्ट अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ। हिजो मैले लोकमार्गमा आधारित अभियानको कुरा गरेका थिएँ, मधेसको अभियानको कुरा गरेका थिएँ, उपत्यकाको अभियानको कुरा गरेका थिएँ। आज कतिपय साथीहरूले काठको अभियानको पनि कुरा गर्नुभएको छ, विभागहरूलाई प्रभावकारी बनाउने कुरा उठाउनु भएको छ।
माओवादी प्रवक्ता सापकोटाले महाधिवेशनमा सबैको सहमति देखिएको तर केहीले तत्काल मिति तोक्नुपर्नेमा जोड़ दिनुभएको, केहीले अभियानमा गएर आएपछि मात्रै मिति तोक्नुपर्ने मत राख्नु भएको जानकारी दिनुभयो। माओवादी केन्द्रले पार्टीलाई सबल बनाउन जनताको बीचमा जाने गरी विभिन्न अभियानहरू चलाउने निर्णय यसअघि गरिसकेको छ। पार्टी प्रवक्ता सापकोटाले संसद छिटो आह्वान गर्नका लागि अन्य पार्टीहरूसँग पनि छलफल गरी सरकारलाई दबाव सिर्जना गर्नुपर्ने विषय उठेको बताउनुभयो। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्राप्ति र सम्प्रेषणमा सहज भएसँगै चाँडो सूचना दिने होडबाजी भइरहेको र त्यसले मिथ्या सूचना प्रभाव हुन सक्नेतर्फ पत्रकारहरू सचेत हुनुपर्ने आवश्यकता महसुस भएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले मिथ्या सूचनाले समाजलाई दिग्भ्रमित पार्न सक्ने जोखिमतर्फ आम संचारका माध्यमहरू सचेत हुन जरूरी रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले पछिल्लो समयमा सूचना प्रविधिको क्षेत्रमा भएको विकासले समाचारका विषयवस्तु, संचार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न भने सहज भएको धारणा राख्नुभयो। राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारहरूको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासंघले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। संघीय संसदका महिला सांसदहरूले सांसदहरूको भूमिकालाई समान दृष्टिकोणले हेरिनुपर्नेमा जोड़ दिनुभएको छ। संसदीय मामिला पत्रकार र महिला सांसदबीच हिजो काठमाण्डुमा भएको लैंगिक संवेदनशील संसदीय रिपोर्टिङ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा महिला सांसदहरूले समान भूमिका र जिम्मेवारीमा रहेका पुरूष र महिला सांसदलाई समान रूपमा हेर्न आग्रह गर्नुभयो। उहाँहरूले आफूहरूका कमी कमजोरीप्रति खबरदारी गर्दै सकारात्मक पक्षको उजागर गरिदिन पनि पत्रकारहरूलाई आग्रह गर्नुभयो। महिला सांसदहरूले पुरूष सांसदहरूले जस्तो सूचना दिन सक्दैनन् भन्ने भ्रममा नपर्न र महिला सांसदहरूलाई पनि विकल्पका रूपमा नहेर्ने वातावरण बनाउन उहाँहरूले आग्रह गर्नुभयो। कार्यक्रममा पत्रकारहरूले पुरूष सांसद जस्तो सजिलै सूचना दिनका लागि महिला सांसदहरू तयार नहुने अवस्था रहेको, संसदमा महिला सांसदहरूको सहभागिता संख्यात्मक भन्दा पनि गुणात्मक रूपमा बढ़ाउनु पर्नेमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कार्यक्रमको सहजीकरण गर्नुहुँदै प्रविधिको विकास र त्यसको प्रयोगले पहिलेको तुलनामा संसदीय रिपोर्टिङ सहज बन्दै गएको धारणा राख्नुभयो। सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ। यो अवस्थामा संसदीय समितिहरूले पनि समितिमा विचाराधीन विधेयकहरूमाथि छलफल गर्ने र पारित गर्ने कामलाई अघि बढ़ाएका छन्। संसदीय समितिहरूले कानून निगरानी अनुगमनका साथै सरकारलाई जवाबदेही र जिम्मेवार बनाउने काम पनि गरिरहेको समितिका सभापतिहरू बताउनुहुन्छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसदको हिउँदे अधिवेशन नजिकिएसँगै विषयगत समितिहरूले विधेयकमाथिको छलफललाई तीव्रता दिँदै विधेयक पारित गर्ने कामलाई प्राथमिकता दिएका छन्। संघीय संसद अन्तर्गतका राष्ट्रिय सभाको समितिमा चारवटा र प्रतिनिधि सभाका विषयगत समितिमा 18 विधेयक छलफलमा रहेका छन्। यसै गरी प्रतिनिधि सभामा थप एक गैर सरकारी विधेयक र राष्ट्रिय सभामा पानी जहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक दर्ता भएको छ। कानून न्याय तथा मानवाधिकार समितिले पास गरेर पठाए को विधायन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित हुन बाँकी रहेको छ भने समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल सकेर आगामी अधिवेशनमा प्रतिवेदन पेश गर्ने गरी काम गरिरहेको छ। कानून न्याय तथा मानवाधिकार समितिका सभापति विमला सुवेदी,
एउटा मात्र विधेयक हामीसँग छ, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 81 ऐनहरू संशोधन भएर आएको विधेयक हो। हामीले अब समितिबाट त्यसै पास गरेर संशोधन चालु भएको छ।
यसै गरी अर्थ समितिले पछिल्लो समय बैंकिङ कसुर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुरक्षित कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको छ भने भन्सार सम्बन्धी विधेयकमाथिको छलफल समितिमा जारी रहेको छ। अर्थ समितिका सभापति सन्तोष चालिसे,
चारवटा विधेयक पास गर्छु भनेर लागि परेको छ, बैंकिङ कसुर र सुरक्षित कारोबार दुईटा सकियो। अब अहिले भन्सार विधेयकमा चाहिँ हामी लगातार छलफलमा छौँ, यो पनि सिद्ध्याएर बुझाउने।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मीडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल कानून व्यवसायी परिषद ऐनलाई संशोधन गर्न बनेका चारवटा विधेयक विचाराधीन अवस्थामा छन्। यी चारवटा विधेयक मध्ये दुईवटा विधेयक पास गरेर समितिले प्रतिवेदन तयार पारिसकेको विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी घिमिरेको भनाई छ।
हाम्रो हामीले प्रतिवेदन तयारी गरिरहेका छौँ दुईटा विधेयकको, अनि त्यसपछि अब अहिले चाहिँ हामी तेलगङ्गा विश्वविद्यालयको विषयमा छलफल गरिरहेका छौँ। अब यो तेलगङ्गा विश्वविद्यालय सम्बन्धी जुन विधेयक छ यो हामी अगाडि नै सक्छौँ। त्यसपछि अर्को विधेयक नेपाल कानुन परिषद दोस्रो संशोधन विधेयक छ, त्यसलाई पनि हामीले सैद्धान्तिक छलफल गरिसक्यौँ। अब आउने 17 अधिवेशनमा यो चारैवटा विधेयक चाहिँ राष्ट्रिय सभाबाट जान्छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले हालै भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। समितिमा निजामती सेवा विधेयक र अख्तियार अनुसन्धान आयोग सम्बन्धी विधेयक छलफल भइरहेको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
सरकारले मस्तिष्कघातको निशुल्क उपचारका लागि तयारी गरिरहेको जनाएको छ। कान्ति बाल अस्पतालको 63 वार्षिकोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निशुल्क उपचारको व्यवस्था बनाइसकिएको र मस्तिष्कघातको उपचारका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो। कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कमी रहेको बताउनुभयो। अस्पतालका निर्देशक डाक्टर पंकज राईले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने अवस्था रहेको बताउनुभयो। देशको एकमात्र सरकारी केन्द्रीय बाल तथा रिफरल अस्पतालका रूपमा रहेको कान्ति विक्रम सम्बत 2019 पुष 22 गते स्थापना भएको हो। तत्कालीन समयमा 50 शैयाबाट शुरू गरिएको कान्ति अस्पतालमा हाल 372 शैया छन्। अस्पतालले आर्थिक वर्ष 2080-81 180,000 बालबालिकालाई सेवा उपलब्ध गराएको वार्षिकोत्सवका अवसरमा हिजो जानकारी दिइएको छ। कैलालीस्थित राष्ट्रिय गौरवको आयोजना गेटा मेडिकल कलेजको प्रस्तावित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधार तर्फको निर्माण कार्य लगभग पूरा भएको छ। अब केही नीतिगत बाधा फुकेपछि विश्वविद्यालय सञ्चालनमा आउने विश्वविद्यालयले जनाएको छ। कैलाली संवाददाता जगत साउदको यो रिपोर्ट।
चिकित्सा क्षेत्रमा बहुआयामिक मानिएको गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार संरचना निर्माणका लागि सरकारले हालसम्म 7.25 अर्ब बजेट खर्च गरेको छ। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार 2073 सालमा निर्माण कार्य शुरू गरिएको गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार तर्फको निर्माण कार्य लगभग सकिएको छ। हालसम्म गेटामा 40 भौतिक पूर्वाधारका संरचना निर्माण भएका छन्। पूर्वाधारका संरचना मध्ये 28 भवन रहेका छन्, जसमा 600 शैयाको अत्याधुनिक अस्पताल भवन, प्रशासनिक तथा कलेज भवन लगायत रहेका छन्। यसै गरी खानेपानी, सडक लगायत गरी अन्य 12 पूर्वाधारको निर्माण कार्य सकिएको छ। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका प्रोजेक्ट इन्जिनियर पवन रावल गेटामा पूर्वाधार तर्फको निर्माण कार्य लगभग पूरा भएको बताउनुहुन्छ।
अहिलेसम्म आइपुग्दासम्म हामीले 40 पूर्वाधार भन्न सकिन्छ, त्यसमध्ये 28 हाम्रो भवन हो भने अन्य अब बाटो, खानेपानी, अब गेटहरूदेखि लिएर अन्य भौतिक पूर्वाधारहरू हुन्। अब हामी भौतिक पूर्वाधारको लगभग पूरा भएको भन्न सकिन्छ।
51 हेक्टर क्षेत्रफल रहेको गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणका हिसाबले गेटा विश्वविद्यालयको ढाँचामा शुरू गर्न समस्या नरहेको र त्यसका लागि चाहिने आधारभूत भौतिक पूर्वाधार निर्माण पूरा भएको प्रोजेक्ट इन्जिनियर पवन रावलको भनाइ छ।
अहिलेलाई तकाललाई अब ऐन विधेयकहरू आयो भने हामीलाई अब शुरू गर्नलाई त केही पनि समस्या छैन, र चाहिने बेसिक पूर्वाधारहरू कोही बनिसकेका छ भने त्यो हामीलाई केही पनि समस्या हुँदैन।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि सारेको गेटा मेडिकल कलेजको पूर्वाधार तर्फ निर्माण कार्य पूरा भएको सन्दर्भमा अब नीतिगत तथा कानूनी जटिलता फुकाउँदै यसको शीघ्र सञ्चालनमा सरकारवाला सबै लाग्न जरूरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला मातातीर्थ सड़क आगामी माघ 7 गतेसम्म बन्द हुने भएको छ। उक्त सड़क अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 5 स्थित महालक्ष्मी खोला नजिकै भीर खटानका लागि सड़कमा हिजोदेखि यातायात सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो। पूर्वाधार विकास कार्यालयले मकवानपुर तर्फको सड़क खण्डमा स्तर उन्नतिका क्रममा सड़कमा यातायात सञ्चालन बन्द गर्न लागि उहाँले बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सर्लाहीको गोडैता गाउँपालिका 10 28 वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका 11 33 वर्षीय दूधराज थिङ र दाङको तुलसीपुर उपमहानगरपालिका 5 34 वर्षीय प्रभा श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ। यातायात व्यवस्था विभागले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा भाड़ा वृद्धि गरेको छ। विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाड़ामा वृद्धि गरिएको हो। यात्रुवाहक सवारीको भाड़ामा 3.30% वृद्धि गरिएको छ। त्यसै गरी पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको 0.81% र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको 0.05% भाड़ा दर वृद्धि गरिएको विभागले जनाएको छ। मध्य प्रदेश सरकारले हुलाकी राजमार्गसँग जोड़िएका 44 स्थानीय तहका युवालाई लागू औषधको कुलतबाट जोगाउन यसै आर्थिक वर्षबाट विशेष अभियान सञ्चालन गर्ने भएको छ। युवाहरूलाई कुलतमा लाग्न नदिन र लागेको भयमा मुक्त गरी रचनात्मक कार्यमा अग्रसर बनाउन अभियान सञ्चालन गर्न लागि मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले जानकारी दिनुभयो। भारतसँगको सीमानामा लागू औषधको कारोबार तथा ओसार पसार नियन्त्रणका लागि सीमावर्ती 19 स्थानीय तहमा सीसीटीभी क्यामेरा जडान गरी नियन्त्रण र निगरानी गर्न थालिएको पनि उहाँले बताउनुभयो। अभियान अन्तर्गत लागू औषध नियन्त्रण गर्न विद्यालय तथा समुदाय स्तरमा अन्तर्क्रिया र परिसंवाद लगायतका कार्यक्रमहरू आयोजना गरिने भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले गरेको कार्य सम्पादन सम्झौता भंग गर्ने विषयमा कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ। कार्य सम्पादन चित्त नबुझेको भन्दै उहाँलाई स्पष्टीकरण सोधिएको प्राधिकरणको भनाइ छ। यसअघि पनि घिसिङलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधिसकेको छ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ़ेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआईका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण इण्डेक्स हिजो 205 पुगेको हो। वातावरणविद भूषण तुलाधरका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढ़ी हुन्छ। एक्यूआईका अनुसार काठमाडौँ उपत्यका विश्वको 5 प्रदूषित शहरका रूपमा रहेको छ। काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना 2076 नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान 300 भन्दा बढ़ी भएको अवस्थालाई विपदको रूपमा लिने उल्लेख गरेको छ। विपद रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सड़क सफा गर्न ब्रूमर तथा भ्याकुमको प्रयोगलाई व्यापक गर्ने, बालबालिका ज्येष्ठ नागरिक र बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने लगायतका विषय कार्ययोजनामा उल्लेख गरिएको छ। चितवन जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने 63 मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएर कार्यवाहीको प्रक्रिया गरिएको जनाएको छ। कार्यालयका प्रहरी प्रमुख निरीक्षक गायत्री राज शर्माका अनुसार स्वरूप परिवर्तन गरी चर्को आवाजमा चलाइरहेको अवस्थामा ती मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो। मकवानपुर जिल्लाको उत्तरी भेगमा रहेको दामन पालुङ चितलाङ मार्खु लगायतका क्षेत्रमा चिसोका कारण वृद्ध वृद्धा शिशु र बालबालिकाहरूमा श्वास प्रश्वास र भाइरल ज्वरोको प्रकोप बढ़ेको स्थानीय स्वास्थ्य कार्यालयले जनाएको छ। डडेलधुरामा स्वास्थ्य बीमा गराउनेहरूको संख्या बढ़दै गएको छ। विगतको तुलनामा जिल्लामा स्वास्थ्य बीमा गराउने नागरिकहरूको संख्या बढ़दै गएको स्वास्थ्य बीमा बोर्ड डडेलधुराले जनाएको छ। 2076 फागुनदेखि डडेलधुरामा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएकोमा अहिलेसम्म 25,000 नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चरा यस वर्ष पनि आइसकेको सम्बद्धहरूले बताएका छन्। अत्यधिक चिसो हुने रूस उत्तरी चीन मंगोलिया साइबेरिया लगायतका क्षेत्रमा जलपन्छी हिउँदियाममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्दछन्। बाजुराकै दुर्गम मानिने हिमाली गाउँपालिका अन्तर्गत साबिकको बिछ्या गाउँ विकास समितिका 802 घरमा केही महिनाभित्रै बिजुली बल्ने भएको छ। हिमाली गाउँपालिका 2 झण्डै 14,55,00,000 रूपियाँको लागतमा सम्पन्न हुने नाती खोला लघु जलविद्युत आयोजनाबाट उत्पादित 1 किलोवाट बिजुली वड़ा नम्बर 1, 2 र 3 682 परिवार तथा वड़ा नम्बर 5 स्थित क्यूडी गाउँका 120 घरमा केही महिनाभित्रै बत्ती बाल्ने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिनुभयो। वर्षौंदेखि अँधेरोमा बस्दै आएका गाउँले बिजुली बल्ने भएपछि खुशी भएको स्थानीय राजबहादुर थापा बताउनुहुन्छ। सड़क सञ्जालको पहुँच नभएपछि बिछ्यामा बिजुली बाल्न हेलिकप्टर मार्फत हुम्लाको जीवानाबाट सामान ढुवानी गरिएको थियो। आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु नेपाल चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। खानी तथा भूगर्भ विभागले उक्त क्षेत्रमा 7 म्याग्निच्युडको भूकम्प गएको केही बेर अघि जानकारी दिएको छ। बिहान 6:51 भूकम्प गएको हो। त्यसले नेपालका प्राय ठाउँमा धक्का महसुस गरेको खानी तथा भूगर्भ विभागको भूकम्प मापन शाखाले जनाएको छ। तिब्बत क्षेत्रका साथै नेपालको पूर्वीदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस भएको छ। काठमाडौँ, काभ्रे पलाञ्चोक त्यसै गरी दोलखा सहितका आसपासका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। यसले पारेको क्षतिबारे विवरण संकलनको काम भइरहेको गृह मन्त्रालयले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामाको घोषणा गर्नुभएको छ। आफ्नो रिपब्लिकन पार्टीभित्र बढ्दो असहमतिका कारण आफूले राजीनामा घोषणा गर्नुभएको उहाँले निकटस्थहरूलाई बताउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। ट्रुडोले राजीनामाको घोषणा गर्नुभएपछि तत्कालै उहाँले प्रधानमन्त्री छोड्नुहुने वा नयाँ लिबरल नेताको चयनसम्म पदमा रहिरहनु हुने हो भन्ने विषयमा भने अझै स्पष्टता नभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। सन् 2013 लिबरल पार्टीको नेतृत्व गर्दै आउनुभएका ट्रुडो सन् 2015 क्यानाडाको प्रधानमन्त्रीका रूपमा कार्यरत हुनुहुन्छ। अमेरिकाको विभिन्न क्षेत्रमा परेको अत्यधिक हिमपातपछिको चिसोका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। त्यहाँ 5 जनाको मृत्यु समेत भएको अधिकारीहरूले जनाएका छन्। हिमपातका कारण 1700 बढ़ी उडानहरू रद्द गरिएको बीबीसीले जनाएको छ। अमेरिकाको पूर्वी तटमा अत्यधिक हिमपात र चिसो बढ़दै गएपछि विभिन्न 7 राज्यमा आपतकालको घोषणा समेत गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, क्यान्सस, आक्रन्सा, मिजोरी राज्यहरू तथा न्यू जर्सीका कतिपय ठाउँमा संकटकालको घोषणा गरिएको छ। ओहायोदेखि वाशिङटन डीसीसम्म 15-30 सेन्टिमिटरसम्म हिमपात हुने अनुमान गरिएको छ। मौसममा आउने पूर्वानुमानसँगै 6 करोड़ भन्दा बढ़ी मानिसका लागि मौसमी चेतावनी त्यहाँ जारी गरिएको थियो। एक दशकपछि यसपालि त्यहाँ ठूलो हिमपात भएको र त्यसले निकै चाँडो हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन दक्षिण कोरियाको भ्रमणमा रहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ। दक्षिण कोरियाले मार्शल ल लागू गर्ने असफल प्रयासका लागि महाभियोग लगाएपछि आफ्नै निवासमा थुनिनुभएका कन्जर्भेटिभ राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला अमेरिकी विदेश मन्त्रीले दक्षिण कोरियाको भ्रमण गर्नुभएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैकल्पिक वित्त परिचालनबाट जम्मा भएको रकम रोजगारी प्रवर्धन गर्ने, कुल घरस्थ उत्पादन वृद्धि गर्न सघाउ पुर्याउने परियोजनाका लागि प्रयोग हुने प्रस्ताव गरिएको छ। अर्थ मन्त्रालयले तर्जुमा गरेको वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2081 प्रारम्भिक मस्यौदाले विद्युत उत्पादन, प्रसारण तथा वितरण आयोजना, सड़क, रेलमार्ग, विमानस्थल, सुरुङ मार्ग, औद्योगिक विकास पूर्वाधार निर्माणका लागि वैकल्पिक वित्तको स्रोत प्रयोग गर्न सकिने उल्लेख गरेको छ। विधेयकले शहरी विकास आधार निर्माण, केबल कार, रंजु मार्ग लगायत संरचना निर्माण एवं संचालनका लागि कोष परिचालन गरिने प्रस्ताव मस्यौदामा गरिएको छ। विधेयकको मस्यौदा अनुसार निजी क्षेत्रले कार्यान्वयन गर्ने सार्वजनिक निजी साझेदारी अन्तर्गतको राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा पनि कोषले लगानी गर्न सक्ने उल्लेख छ। कोषको अधिकृत पुँजी 50 अर्ब बराबरको हुने र चुक्ता पुँजी 10 अर्ब बराबर हुने उल्लेख छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले विधेयक हाल मन्त्रालयमा छलफलको क्रममा रहेको र कस्तो बन्ने भन्ने टुङ्गो लागि नसकेको उल्लेख गर्नुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 49.12 अंकले बढ़ेर 2640.68 बिन्दुमा पुगेको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले बढ़ेको छ। सोमबार विभिन्न 312 कम्पनीहरूका 1,54,61,264 किता शेयरहरू 6,30,54,32,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन एक संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने 3 संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। बागलुङको सिगानामा उत्पादित सुन्तलाको बजारीकरणमा बागलुङ नगरपालिकाले सहयोग गरेको छ। बागलुङ नगरपालिकाले सिगानाको गणेश कृषि सहकारीको नाममा सिगानाको रसिलो सुन्तला लेखेको कार्टुन उत्पादन गरेर सुन्तलाको बजारीकरणमा सघाएको हो। नगरपालिकाले पहिलो चरणमा 2200 कार्टुन निर्माण गर्न 50% अनुदान सुन्तला किसानलाई उपलब्ध गराएको छ। गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काले सहकारी मार्फत सुन्तलाको ब्रान्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिनुभयो। सिगानामा 200 किसानले वार्षिक 1 लाखदेखि 5 लाख सम्मको सुन्तला बिक्री गर्दै आएका छन्। पर्वत जिल्लाका कृषकहरूले लप्सीका दाना तथा विभिन्न परिकार बनाएर बिक्री गरी राम्रो आमदानी गर्दै आएका छन्। जिल्लाको फलेवास 4 मुरिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गरी माडा, अचार, क्याण्डी, लप्सीको धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ। विगत 1.5 दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै 70 लाख बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ। पर्वतमा झण्डै 200 मेट्रिक टन लप्सी उत्पादन हुने भए पनि 30% मात्र आफ्नो उद्योगमा प्रशोधन गर्न सकिएको उद्योगका सञ्चालक थानेश्वर भूषालले बताउनुभयो।
रश्मि कुमारी घिसिङको उत्कृष्ट प्रदर्शन प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लीगको दोस्रो चरण सुपर लीगमा वालिङ नगरपालिकालाई 9-0 शानदार जित दर्ता गरेको छ। लगातार दोस्रो जितसँगै 6 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो पराजय बिहोरेको वालिङ पुछारमा छ। सोमबार सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन रश्मीले 4 गोल गर्दा गीता राणा र सरू निम्बुले समान 2 र अनिता केसीले 1 गोल गरे। विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै मदन भण्डारी गोल्ड कप एन्ड नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा प्रवेश गरेको छ। बुटोल उपमहानगरपालिका 10 स्थित रामनगर खेल मैदानमा सोमबार सम्पन्न विभागीय डर्बीमा आर्मीले नेपाल एपीएफ क्लब विरूद्ध 3-1 सेटमा जित निकाल्यो। जितसँगै समूह बीको आर्मीले 3 खेल मात्र 9 अङ्क जोड्यो। आर्मीले यसअघि गुजरात स्टेट भलिबल एसोसिएसन र गलकोट भलिबल क्लबलाई हराएको थियो। दोस्रो हारसँगै एपीएफ 2 अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ। यसअघि गलकोटलाई हराएको एपीएफले गुजरातसँग पराजय बेहोरेको थियो। आर्मीको जितसँगै गुजरातले उपविजेताका रूपमा सेमी फाइनलमा स्थान पक्का गरेको छ। यससँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनलमा आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा गुजरात र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। कप्तान पेम्बा तामाङको ह्याट्रिकसँगै संकटा फुटबल क्लबले एन्फा U16 लीगमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा चर्च बोइज युनाइटेडसँग 2-1 पराजित भएको संकटाले एएफसी खुम्बलटार विरूद्ध पुनरागमन गरेको हो। सातदो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा संकटालाई 4-1 जित दिलाउन पेम्बा एक्लैले 3 गोल गरे। यस्तै 1 गोल भने एल्सन राईले थपे। खुम्बलटारका सूर्य थापा मगरले गरेको गोल भने सान्त्वना बन्यो।
अझै बम अब मौसम। आज गण्डकी बागमती कोशी प्रदेशमा सामान्यतया बद्दी रही मधेस लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुनुका साथै गण्डकी बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19 डिग्री सेल्सियस न्यूनतम तापक्रम 8.4 डिग्री सेल्सियस आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 देखि 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:25 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। काठमाडौँ उपत्यका सहितका विभिन्न क्षेत्रमा आज बिहान 6:50 भूकम्पको धक्का महसुस। नेपाल चीन सीमाको तिब्बत क्षेत्रको दिङ्गे कान्टी केन्द्रबिन्दु भई 6.9 म्याग्नेच्युडको भूकम्प आएको तथ्याङ्क। राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकको भनाई। नेकपा एमाले केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी। बैठकमा उठेका जिज्ञासालाई आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने। मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला मातातीर्थ सड़क आगामी माघ 7 गतेसम्म बन्द हुने। यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायात साधनको भाड़ामा वृद्धि र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोद्वारा राजीनामाको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।